घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
मनमानी तरिकाले कर्मचारी भर्ना गरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा आन्दोलन।
कञ्चनपुरमा विद्युत कर्मचारीको ज्यान जाँदा आन्दोलन, विद्युत सेवा समेत अवरुद्ध।
बझाङमा असोज मसान्तसम्ममा 17,000 जनाले स्वास्थ्य बिमा गरे।
डोटीमा दर्ता भएका 100 गैर सरकारी संस्थाको दर्ता खारेज।
पत्रकारहरूलाई सही समाचार लेख्न सभामुखको आग्रह।
हिन्दू राष्ट्रको हैसियत फर्काउन 500 भन्दा बढीको हस्ताक्षर।
र भैरवालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा।
हेलो,
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम विश्वविद्यालयमा मनमानी तरिकाले कर्मचारी भर्ना गरेको भन्दै विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका छन्। भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै 4 विद्यार्थी संगठनले आज विश्वविद्यालयमा विरोध प्रदर्शन गरेका हुन्। 4 विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै प्राध्यापक डाक्टर भूपेन्द्र विष्टसहित 3 प्राध्यापकको पुतला दहन समेत गरिएको थियो। उनीहरूले नेपाल प्राध्यापक संघका अध्यक्ष कर्णदेव भट्ट र पूर्व माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष धनराज विष्टको समेत पुतला दहन गरेका थिए। यसअघि प्राध्यापक विष्टको कार्यकक्षमा विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए। विद्यार्थीहरूले प्राध्यापकको कार्यकक्ष र बाहिर रहेका फर्निचर पुस्तकालयमा समेत तोडफोड गरेका हुन्। विद्यार्थी नेता ओम बस्नेतले अवैधानिक तरिकाले भागबण्डाका आधारमा आफ्ना आफन्तहरूलाई मात्रै भर्ना गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनुभयो। यस्तै इन्टरग्रेटिभ फोरमले समेत कर्मचारी भर्नामा मनमानी भएको भन्दै आज विश्वविद्यालय हाताभित्र धर्नाको कार्यक्रम समेत सुरु गरेको छ। विद्यार्थी संगठनको तोडफोडपछि क्याम्पसको पढाइ समेत प्रभावित भएको थियो। विद्यार्थी संगठनले करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग गरेका छन्। विश्वविद्यालयले भने कुनै पनि कर्मचारीहरूलाई अवैधानिक ढङ्गबाट नियुक्ति नगरेको दावी गरेको छ।
कञ्चनपुरको भेटकोट नगरपालिकाको लालपुर मा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा सुरक्षा गार्डका रूपमा कार्यरत अन्दाज 45 वर्षीय चन्द्रदेव भट्टको रहस्यमय तरिकाले करेन्ट लागेर ज्यान गएको छ। सब स्टेसनको 33 KVA लाइनको ट्रान्सफर्मरमा करेन्ट लागेर भट्टको ज्यान गएको हो। भीमदत्त नगरपालिका 19 बाघफाटाका बासिन्दा भट्ट सुरक्षा गार्डका रूपमा 8 वर्षदेखि कार्यरत रहेका थिए। हिजो शनिबार राति ड्युटीमा रहेका भट्टको ट्रान्सफर्मरमा परेर करेन्ट लागि ज्यान गएपछि उनका आफन्तले हत्या गरेर फालेको भन्दै प्राधिकरणको सब स्टेसन कार्यालयमा तोडफोड गरेका छन्। प्राधिकरणका कर्मचारी कमल सिंह बडुमाथि कुटपिट समेत गरिएको छ। सत्य तथ्य छानबिनको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध समेत गरिएको छ। प्रहरीले सोधपुछका लागि 4 कर्मचारीलाई नियन्त्रणमा लिएको छ। सब स्टेसनको ट्रान्सफर्मरमा रहेको भट्टको सब आफन्त र स्थानीय बासिन्दाले उठाउन नदिएपछि जिल्लाभरिको विद्युत सेवा अवरुद्ध भएको छ। ट्रान्सफर्मरमा करेन्ट लागेर जलेको अवस्थामा फेला परेका भट्टको करेन्ट लागेर ज्यान गएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनु। यसैबीच सब नउठाउँदा अवरुद्ध विद्युत सेवा सुचारू हुन सकेको छैन। स्थानीय र आफन्तहरूले सब उठाउन नमानेका कारण सब ट्रान्सफर्मर माथि नै रहेको छ। कानुनी प्रक्रिया कुनै पनि पूरा हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार सब नउठाउन्जेलसम्म विद्युत सेवा अवरुद्ध नै रहनेछ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 9 खल्ला टुडीखेलका 300 बासिन्दाले निशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिएका छन्। भीमदत्त नगरपालिका सुदूरपश्चिम फार्मेसी संगठनका र सूर्योदय बहुद्देश्य सहकारी संस्थाले सन्तनगरमा संयुक्त शिविर आयोजना गरेका हुन्। शिविरबाट खल्ला टुडीखेल र मुसेटीका बासिन्दा लाभान्वित भएका छन्। सन्तनगर स्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर आयोजना गरिएको थियो। शिविरमा स्थानीयको स्वास्थ्य जाँच गरी औषधि समेत वितरण गरिएको छ। सूर्योदय बहुद्देश्य सहकारी संस्था लिमिटेडका सल्लाहकार ईश्वरी प्रसाद खरेल अधिकारीले शिविरबाट 300 जनाले स्वास्थ्य सेवा पाएको जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म शिविर सञ्चालन गरिएको थियो। सूर्योदयका सल्लाहकार खरेलले उद्घाटन गरेको शिविरको समापन समारोहमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले भीमदत्त नगरपालिका दिगो विकासको अवधारणामा टेकेर अगाडि बढेकाले समस्यालाई समाधान गरी समृद्ध नगर बनाइने बताउनु भएको छ। खल्लामुसेट्टीको विकासका लागि नगरपालिकाले प्राथमिकता दिने उल्लेख गर्दै नगर प्रमुख विष्टले बजेट सदुपयोग र जनश्रमदान गर्नका लागि स्थानीयलाई आग्रह समेत गर्नुभयो।
बझाङमा असोज मसान्तसम्ममा 17,000 जनाले स्वास्थ्य बिमा गरेका छन्। 2075 वैशाख मसान्तदेखि सुरु भएको स्वास्थ्य बिमामा 11,109 जना अति गरिबले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ। स्वास्थ्य बिमा लागू भएसँगै जिल्लामा बढीजसो धनीभन्दा गरिब स्वास्थ्य बिमामा आबद्ध भइरहेका छन्। अहिले जिल्लामा हुने खाने भन्दा स्वास्थ्य बिमा गराउने गरिबको सङ्ख्या बढिरहेको स्वास्थ्य बिमा बोर्ड बझाङका दर्ता अधिकृत खगेन्द्र भट्टले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म बझाङ जिल्लाका 12 वटै स्थानीय तहमा पैसा तिरेर बिमा गर्ने 625 परिवार रहेका छन्। अहिलेसम्म बझाङ जिल्लाको तथ्याङ्कका आधारमा स्वास्थ्य बिमाबाट 16,00,000 भन्दा बढी रकम राजस्व संकलन भएको छ। बझाङका 12 वटै स्थानीय तहमा 91 जना स्वास्थ्य बिमा दर्ता सहयोगी घर दैलोमा पुगी बिमा गराउन खटिरहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालयले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय तहहरूले समयमै अपाङ्गता परिचय पत्र वितरण नगरिदिँदा उनीहरूले भोगिरहेको समस्याका विषयमा तयार पारिएको यो रिपोर्ट अबको प्रस्तुतिमा।
जिल्ला स्तरबाट हुने सबै काम स्थानीय तहमा समायोजन भएसँगै अपाङ्गता परिचय पत्र वितरणको काम पनि स्थानीय तहले नै गर्नुपर्ने हुन्छ। तर चालु आर्थिक वर्ष 2075-76 अपाङ्गता परिचय पत्र वितरणको काम अझै सुरु भएको छैन। अपाङ्गता भएका व्यक्तिको अभिलेख राख्ने अजय चौधरीले अहिलेसम्म स्थानीय तहले परिचय पत्र वितरणको काम अगाडि बढाउन नसक्दा अपाङ्गता भएका विद्यार्थीहरूले भर्ना, छात्रवृत्ति लगायतका थुप्रै काम गर्न नसकेको बताउनु भयो।
परिवारबाट पनि सपोर्ट मिल्दैन हामीलाई, आफ्नै आमा बाबु दाई भाउजूले पनि हेला गर्ने रहेछन्। सेटी राम्रो भए पनि हामीले सेवा सुविधाबाट पनि वञ्चित छौँ। आफ्नो दैनिक काम गर्नको लागि पनि एकदम समस्या भइरहेको छ। यसमा पनि सरकारको एकदमै स्थानीय तहमा परिचय पत्र छिटोभन्दा छिटो हामीलाई उपलब्ध गराउनु पर्यो।
देश संघीयतामा गएपछि आफ्नो अवस्था सहज हुन्छ भन्ने अपेक्षा बोकेका अपाङ्गता भएका व्यक्तिहरू अहिले निराश बनेका छन्। देश संघीयतामा गइसकेपछि पनि आफ्ना मागको सुनवाई नभएको भन्दै उनीहरूले सरकारले अहिले पनि आफूहरूलाई फरक व्यवहार गरेको बताएका छन्। देश नयाँ संरचनामा गएर निर्माण भइरहेका नयाँ भवनहरू पनि अपाङ्ग मैत्री रूपमा निर्माण नभएको उनीहरूको गुनासो छ। झन् अहिले अपाङ्ग परिचय पत्र वितरणदेखि आफूहरूले पाउने सेवा सुविधा पनि स्थानीय तहले प्रदान गर्न नसकेको कैलाली नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष दुर्गा कोस्मीको भनाइ छ।
दृष्टिविहीनहरूको लागि जो अहिले कलेज पढिराख्नुभएको छ उहाँहरूको लागि चाहिँ स्कलरसिपको चाहिँ व्यवस्था छैन, होइन? अहिले धेरै आर्थिक अवस्थामा कमजोरी भएका भाइ बहिनीहरू कलेज पढिरहेछन्, तिनीहरू चाहिँ एकदम आवश्यकता छ।
स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि गठन गर्नुपर्ने समन्वय समिति पनि गठन गर्न सकेको छैन, जसका कारण अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने सेवा सुविधाबाट आफूहरू वञ्चित हुनु परेको गुनासो उनीहरूको छ। त्यस्तै स्वास्थ्य, शिक्षा, यातायात लगायत अन्य क्षेत्रमा पनि पाउनुपर्ने सेवा सुविधाहरू समेत पाउन नसकेको उनीहरूको भनाइ छ। सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल कैलालीका कार्यकारी निर्देशक नन्दलाल भट्ट यसको सुनिश्चितताका लागि समन्वय समिति गठन हुन आवश्यक रहेको बताउनुहुन्छ।
हेल्प डेस्कको चाहिँ सूचना गर्न त्यहाँ राख्न जरुरी छ, र जुन हेल्प डेस्कको त्यहाँ स्थापना भयो भने चाहिँ कसरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई विकास निर्माणको मूल प्रवाहमा ल्याउन सकिन्छ, र उहाँहरूको यथोचित डाटालाई कसरी चाहिँ ल्याएर हामी प्रविष्टि गर्न सक्छौँ भन्ने कुरा यसले मात्रै ग्यारेन्टी गर्न सक्छ।
यता स्थानीय तहका जनप्रतिनिधिहरू भने अपाङ्गता भएका व्यक्तिहरूको लागि गम्भीर भएर लागिरहेको बताउँछन्। उनीहरू अपाङ्गताको हकहितका लागि गठन गर्नुपर्ने समन्वय समिति गठनका लागि पनि प्रक्रिया गरिरहेको र त्यो अन्तिम चरणमा रहेको बताउँछन्। यति मात्रै होइन, अपाङ्गता भएकाहरूलाई नि लक्षित गरेर अन्य कार्यक्रमहरू पनि अघि बढाउने बताउँछन्। शुक्लफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। अपाङ्गता भएका व्यक्तिहरूलाई सहजै सेवा सुविधा उपलब्ध गराउनका लागि सरकारले के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
कामदेव चटत अब जस्तो खालको अपाङ्गता छ त्यस्तो खालको कसैको खुट्टा अपाङ्ग छ होइन हातले गर्ने काम छ त्यस्तो सिप सिकाउनु पर्यो एउटा त होइन जस्तो अपाङ्गता छ त्यसको वर्गीकरण गरेर होइन जस्तो खालको काम गर्न सक्ने क्षमता छ गर्न सक्ने स्थिति छ त्यो अनुसारको सिप सिकाउनु पर्यो होइन जो अशक्त छन् होइन यस्तो घर हुनु पर्यो यस्तो व्यवस्था हुनु पर्यो उनीहरूलाई आजीविकाको लागि सामाजिक सुरक्षा र सेकुरी सबै कुराको सेवा दिने व्यवस्था गरिदिनु पर्यो सरकारले गरिदिनु पर्यो होइन
लालबहादुर सरकारी तर्फबाट हुन्छ नि अपाङ्ग मैत्री नीति ल्याउनु पर्यो पहिलो अनि सेकेन्ड भनेको सिपमूलक काममै अब उनीहरूलाई चाहिँ सिपमूलक काम कसरी दिनुपर्छ होइन उनीहरूको अब कसरी सर्भाइभ हुन सक्छन् त्यो कुराले नै बढी फोकस गर्नुपर्छ जस्तो लाग्छ मलाई त
अपाङ्गहरूको लागि त्यही किसिमको सेवा सुविधाहरू र उनीहरूले गर्न सक्ने किसिमको काम र उनीहरूलाई दक्ष बनाउने काममा ध्यान दिनु जरुरी छ विभिन्न अफिस कर कार्यालयहरू विभिन्न ठाउँमा उनीहरूले जान सक्ने किसिमको मैत्रीपूर्ण बाटो र उनीहरूले सजिलैसँग त्यहाँ अफिसमा भित्र छिर्न सक्ने किसिमको त्यस्तो किसिमको व्हील चेयरहरू जाने त्यस्तो बिल्डिङहरू बनाउँदादेखि लिएर उनीहरूलाई ससम्मानजनक तरिकाले कसरी उनीहरू आफ्नो कुनै पनि पेसामा दक्ष भएर काम गर्न सक्छन् त्यो कुरामा तिनीहरूलाई चाहिँ तिनीहरूको दक्षता अभिवृद्धि गरेर उनीहरूले पनि केही न केही गर्न त सक्छन् यस्तो कुरामा सरकारले ध्यान दिनु आवश्यक छ
हरेक मान्छेमा कुनै न कुनै क्षमता हुन्छ होइन अनि अपाङ्ग मान्छेमाहरू पनि आफ्नो आफ्नो किसिमको अब क्षमता हुन्छ अब त्यसमा चाहिँ सरकारले ज्ञान त्यस्तो किसिमको सेवा सुविधाहरू दिलाउन सक्यो भनेपछि सबैले केही न केही गर्न सक्छन्
अनिश तामाङ सरकारले विगतदेखि नै अपाङ्ग भएका व्यक्तिहरूको लागि सामाजिक सुरक्षा भन्ने उदाहरण लिएको र त्यो फलस्वरूप प्रयोगमा पनि ल्याएको हुँदा सामाजिक सुरक्षा ले चाहिँ अपाङ्गताहरूलाई चाहिँ अलिकति धेरै नभए नि थोरै बहुत राहत पुगेको छ त्यसै गरी अब सरकारी निकाय लगायत अन्य सार्वजनिक व्यक्तिहरूको भिडभाड हुने ठाउँ हुन्छ त्यस्तो ठाउँमा अपाङ्गताहरूको लागि अपाङ्ग मैत्री जस्तो अब शौचालय हुन्छ या कुनै धारा खानेपानी त्यस्तो हुन्छ त्यस्तोको चाहिँ सुविधा राख्नुपर्ने हुन्छ सरकारले अन्य क्षेत्रभन्दा जस्तो यो सार्वजनिक यो बसहरू भयो त्यस्तो ठाउँमा पनि अपाङ्गताको लागि सिट छुट्याएको भए तापनि सायद त्यो प्रयोगमा चाहिँ अलि कम नै भएको हुनाले त्यस्तोमा पनि पूर्ण सरकारले अब निगरानी राखेर हुन्छ कि कसरी हुन्छ त्यस्तो क्षेत्रमा चाहिँ अपाङ्गताहरूलाई सुलभ रूपले तिनीहरूको पहुँच त्यहाँनिरसम्म पुर्याउनु पर्ने
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँ अहिले शुक्लफाटा एफएम 79.4 मेगार्ज बारासिङ एफएम 102.2 मेगार्ज बझाङको सयपाल एफएम 110.6 मेगार्ज बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ समाचारमा पालो भएको छ विश्रामको विश्रामपछि पुनः उपस्थित हुनेछौँ
हाम्रो शान सिमेन्ट सगरमाथा हाम्रो मान हाम्रो शान सिमेन्ट सगरमाथा हाम्रो गौरव अभिमान सगरमाथा सिमेन्ट सगरमाथा निर्माण बलियो र सलिड हुनेछ संरचनालाई उचाइ छुनेछ जुनी जुनी सगरमाथा नेपाली सिमेन्ट
नेपालको पहिलो जलवायु अनुकूल सगरमाथा सिमेन्टको साथ अब नेपाली निर्माण बन्नेछ सगरमाथा जस्तै विशाल अडिग र उच्च आयात प्रतिस्थापनको अभियान राष्ट्रिय गौरवको पहिचान आईएसओ सर्टिफाइड र एनएस मार्क प्राप्त सगरमाथा सिमेन्ट जुनी जुनीलाई
प्रत्येक दिन डाक्टर्स सेवा अब फार्मेसी क्लिनिक एन्ड पल्स फार्मेसी महेन्द्र नगरमा
डाक्टर सरोज आचार्य MBBS MO जनरल फिजिसियन काठमाडौँ युनिभर्सिटी चितवन
डाक्टर नीरज संग्रौला MBBS MO जनरल फिजिसियन काठमाडौँ युनिभर्सिटी चितवन
र डाक्टर वैभव भट्ट MBBS MO जनरल फिजिसियन काठमाडौँ युनिभर्सिटी चितवन
सम्पर्क स्थान फार्मेस्टा क्लिनिक एन्ड पल्स फार्मेसी गली नम्बर 1 फ्रीलाइन महेन्द्र नगर
सम्पर्क नम्बर 9845 9854 47 र 9848 73 53
साथै सम्पूर्ण औषधिहरूमा 5% छुटको व्यवस्था गरिएको छ
ए ओमे रिक्सा आयो
हजुर काजी साहब
ए ल हिँड त हिँड है मेरो छाता कहाँ छ है कहाँ छ रिक्सा है
तपाईँको सेवामा हाजिर छ तपाईँको मान अनि सान अनुसारको सवारी गराइनेछ
होइन यो को आयो फेरि
आहा काजी साहब त्यो कति राम्रो रिक्सा
अनि राम्रो नभएर के हुन्छ त यो हाम्रै महेन्द्रनगरमा रहेको मेगा ट्रेडर्स भारतमा निर्माण गरिएका विभिन्न कम्पनीका यी रिक्सा हाम्रो यहाँ सुपथ मूल्यमा पाउनुका साथै सन्तोषजनक मर्मत पनि गरिन्छ पहिलो पटक एक वर्ष ग्यारेन्टी भएका यी रिक्साका ब्याट्रीहरू यी रिक्साहरूका लागि हामीलाई सम्झनौ मेगा ट्रेडर्स प्रोप्राइटर कृष्ण बहादुर शाह सम्पर्क नम्बर 9848700705
अस्पताल नजिक रेड क्रस भवन
स्वास्थ्यलाई हानिकारक VOC मुक्त जापानको सर्वोत्कृष्ट हेल्दी होम पेन्ट्स KNP अ सब्सिडियरी अफ कान्साई नेरोलाक पेन्ट्स
खुशीको खबर खुशीको खबर खुशीको खबर
अब स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनु नपर्ने गरी तपाईँहरूकै सहर महेन्द्रनगरको गली नम्बर 3 फ्रीलाइन स्थित यामाहा सोरुमको पश्चिम पट्टी रहेको कञ्चन हेल्थ क्लिनिक छाला तथा यौन रोग स्त्री तथा प्रसुति रोग पेट तथा अल्सर रोग नसा तथा मानसिक रोग र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरहरूद्वारा विशिष्ट सेवा प्रदान गरिने हुँदा समयमै नाम दर्ता गराउन हुन जानकारी गराउँदछौ
डाक्टर गोविन्द रोकाया MBBS MO जर्नल फिजिसियन प्रत्येक दिन बिहान 8 देखि साँझ 8 सम्म
डाक्टर स्मृति रावल MBBS MO जनरल फिजिसियन प्रत्येक दिन बिहान 10 देखि साँझ 5 सम्म हाम्रा सेवाहरू अल्ट्रासाउन्ड USG भिडियो एक्स रे ल्याब सेवा र नेबुलाइजर सेवा
कञ्चन हेल्थ क्लिनिक गल्ली नम्बर 3 फ्री लाइन यामाहा सोरुमको पश्चिम पट्टी सम्पर्क नम्बर 0995216606 98006605096
विश्रामपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कञ्चनपुरकी 13 बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीलाई सरकारले नै लुकाउन खोजेको आरोप लगाउनु भएको छ साथै उहाँले संगठन कमजोर भएका कारण आफूले चुनावमा हार बेहोर्नु परेको समेत बताउनुभयो उहाँले आफूसँग एजेन्डा सही भएको भए पनि केही कार्यकर्ताहरूले नै घात गर्दाखेरि आफू पराजित भएको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रममा बोल्दै उहाँले अझै पनि यदि ठिक ढङ्गबाट काम गर्न सकियो भने र जनमतलाई भोटमा परिणत गर्न सकियो भने जनशक्ति निर्माण गर्न सकियो भने रापरपाले छोटो समयमै स्थापित गर्ने ठोकुवा समेत गर्नुभयो चुनाव हार्नुका पछाडि एजेन्डाको कमी नभएको उहाँले स्पष्ट पार्नुभयो चुनावमा नेपाली काङ्ग्रेससँग सहकार्य गर्नु आफूहरूको भूल भएको समेत उहाँले बताउनुभयो साथै चुनावको पूर्व सन्ध्यामा पार्टीको विभाजन हुनु र कमजोर संगठन साधन स्रोतको अभावका कारण त्यस कारण पनि चुनावमा सोचे अनुसारको परिणाम आउन नसकेको बताउनुभयो अहिले देशको अवस्था हेर्दा निकै कहाली लाग्दो बनेको भन्दै उहाँले शान्ति सुरक्षाको अवस्था होस् या भ्रष्टाचारको कुरा होस् सरकार पूर्ण रूपमा असफल भएको बताउनुभयो सो कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो शुक्लाफाटाले गरेको थियो
परम्परागत रूपमा मौरी पालन गर्दै आएका डडेलधुराका किसानहरू बिस्तारै व्यावसायिक मौरी पालनतर्फ आकर्षित हुन थालेका छन् त्यहाँका करिब 2000 घरधुरीले व्यावसायिक रूपमा मौरी पालन गर्दै आएका छन् मौरी पालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी समेत बढ्दै गएको छ आलितालका स्थानीय कर्णबहादुर बोराले व्यक्तिगत लगानीमा 32 घर मौरीमा व्यावसायिक मौरी पालन गर्न सुरु गरेका छन् सोही ठाउँकै अमरबहादुर बोराले समेत अनुदान र व्यक्तिगत लगानी गरी 25 घर मौरी पालन गर्न लागेको बताउनुभयो पहिलेदेखि नै मुढे घरमा 2-3 घर मौरी पालन गर्दै आएका बोराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरी पालन गरिरहेको जनाएका छन् डडेलधुराको भित्री मधेस क्षेत्रसँग जोडिएको साबिकको आलिताल गाविस मौरी पालनका लागि पकेट क्षेत्र भन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ
जिल्ला प्रशासन कार्यालय डोटीले डोटीमा दर्ता भएका 100 गैर सरकारी संस्थाको दर्ता खारेजी गरेको छ संस्था दर्ता ऐन 2034 अन्तर्गत दर्ता भएका तर लगातार 3 नवीकरण नभएका 363 गैर सरकारी संस्थाहरूलाई दर्ता खारेजी गरिएको हो डोटीका प्रमुख जिल्लाधिकारी यादव सुवेदीले नवीकरण नगरेका संस्थाहरूलाई 35 सूचना प्रकाशन गर्दा पनि नवीकरण गर्न नआएकाले दर्ता खारेज गरिएको बताउनुभयो जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार डोटीमा 2044 सालदेखि यता 610 सङ्घ संस्था दर्ता भएका छन् 363 को दर्ता खारेजी भएपछि अहिले डोटीमा 187 मात्रै गैर सरकारी संस्था बाँकी रहेको प्रमुख जिल्लाधिकारी सुवेदीले जानकारी दिनुभयो नियमित रूपमा संस्थाले परिपालन गर्नुपर्ने नियमहरू पालना गर्न नसक्दा संस्थाहरू दर्ता खारेजीमा परेको जिल्ला प्रशासन कार्यालय डोटीको दावी रहेको छ डोटीमा नवीकरण नगर्ने गैर सरकारी संस्था पटक पटक गरी 423 खारेजी भइसकेको छ
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टिमले अछामका बेपत्ता पीडित तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। राहतका लागि अछामबाट सिफारिस भएका निवेदकका आधारमा वास्तविक बेपत्ता पहिचानका लागि टोली अछाम पुगेको हो। अन्तर्क्रियाको क्रममा अछाममा 56 बेपत्ता परिवारको निवेदनमध्ये 11 निवेदनमाथि उजुरी परेकाले छानबिन कार्य भइरहेको छानबिन आयोगका केशव प्रसाद गौतमले बताउनु भयो। दुई दिनसम्म जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको टोली आएर छानबिन गरिरहेकाले सबैलाई चाँडो सम्पर्क गर्न समेत आयोगले आग्रह गरेको छ। कार्यक्रमका सहभागी बेपत्ता परिवारका आफन्तले आफू वास्तविक बेपत्ता भए तापनि राज्यको तर्फबाट कुनै राहत नपाएको गुनासो गरेका थिए। छानबिन आयोगले वास्तविक तथ्याङ्क लगेर छिटो राहतका लागि सरकारलाई दबाब दिनुपर्ने उनीहरूको सुझाव रहेको थियो। छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य बिजुल बिक दुलालले समयमै वास्तविक पीडितलाई राहत दिलाउनका लागि आफू हर प्रयत्न लागिरहेको बताउनु भयो। अझै सरकारले बेपत्ता छानबिनका लागि कानुन नै निर्माण गर्न नसकेकाले समस्या भएको उहाँले बताउनु भयो।
वर्ष दिन नपुग्दै बाजुरा सडक पहिरोले भत्किन थालेको छ। बारजुगाडदेखि मार्तडीसम्मको 27 किलोमिटर खण्डका 100 ठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ। झन्डै 70 करोड लागतमा गत वर्ष कालोपत्रेको काम सकिएको थियो। 6 महिना नबित्दै बर्खामा बारजुगाडदेखि मार्तडीसम्मको खण्डमा जताततै तलमाथिबाट पहिरोले सडक भत्काएको जनाइएको छ। अङ्कुर क्षेत्रमा तलबाट बुढीगङ्गा नदीको जोखिम बढेको छ भने माथिबाट पहिरोले सडक ढाकेको छ। वर्षा सकिएपछि लगातार सुक्खा पहिरोले डरलाग्दो गरी खसिरहेको यातायात व्यवसाय शेरबहादुर राउतले बताउनुभयो। वर्षामा भत्किएको सडक सफा गर्न यसै साथ अछामको साँपी स्थित सडक डिभिजन कार्यालयले इस्टिमेट तयार गरेको छ। सडकमा खसेको पहिरो हटाउन मात्र 11 करोड खर्च लाग्ने अनुमान गरिएको कार्यालयका प्राधिकारीहरूले जनाएका छन्। अङ्कुर क्षेत्रमा तल बुढीगङ्गा नदीलाई थुन्ने गरी पारी कैलाश माण्डोबाट पहिरो लगातार खसिरहेको छ। झन्डै 2 किलोमिटर क्षेत्रमा माथिबाट पुरै डाँडा फुटेर बुढीगङ्गा नदी थुनिएको छ। वर्षामा नदी थुनिएर जडागासम्म जलाशय भएको थियो। साँपेदेखि मार्तडीसम्म 57 किलोमिटर लम्बाइ रहेको बाजुरा मूल सडक बारजुगाडसम्मको 31 किलोमिटरसम्म राम्रै भए पनि त्यस अगाडि स्थायी रूपमा सडक सञ्चालन हुन सक्ने अवस्था भने नरहेको प्राविधिकहरूले बताएका छन्।
नेपाल नेत्रज्योति सङ्घ गेटा आँखा अस्पतालको आयोजना तथा फ्रेड हलोज फाउन्डेसनको सहयोगमा मङ्सिर 26 गतेदेखि 29 गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित वृहत आँखा शिविर सम्पन्न भएको छ। शिविरमा 1,277 जनाले आँखा परीक्षण गराएको, उक्त शिविरमा 358 जनाको निशुल्क शल्यक्रिया सम्पन्न भएको छ, जसमध्ये सबैभन्दा बढी 353 जना मोतियाबिन्दुका बिरामीहरूको निशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि शिविरले पुनः प्रदान समेत गरेको छ। शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल जान नसकेका, मोतीबिन्दुको कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीहरूले पुनः दृष्टि पाउँदा हर्षित भएका छन्। गेटा आँखा अस्पतालका निर्देशक एवं वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सुरेश राज पन्तको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्ट लगायत 15 जना प्राविधिकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
अब के राष्ट्रिय खबर। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरूलाई सही समाचार लेख्नका लागि आग्रह गर्नुभएको छ। सभामुख महराले पत्रकारमाथि सधैँ प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र सङ्घीय संसदको काममा सहयोगी बन्नका लागि पनि आग्रह गर्नुभयो। आज काठमाडौँमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिका आउन पनि पत्रकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले संसदीय मामिला पत्रकारको आवश्यकतालाई आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आश्वासन पनि दिनुभएको छ। सभामुख महराले सङ्घीय संसदको हिउँदे अधिवेशनले सङ्घ प्रदेश र स्थानीय तहमा देखिएको कानुन सम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। उहाँले प्रतिनिधि सभा भवन मर्मत सङ्घारका कारण सङ्घीय संसदको हिउँदे अधिवेशन बोलाउनका लागि केही ढिलाइ हुन गएको पनि स्मरण गराउनुभयो।
नेपाललाई हिन्दू राष्ट्रको हैसियतमा फर्काउने व्यवस्था विधानमै समावेश गरेर नेपाली काङ्ग्रेस महासमितिमा 500 भन्दा बढी सदस्यले हस्ताक्षर सङ्कलन गरेका छन्। काङ्ग्रेस महासमिति बैठक सुरु भएदेखि नै सुरु भएको हस्ताक्षर अभियानमा अहिलेसम्म 500 जनाले हस्ताक्षर गरेको हिन्दू राष्ट्रका पक्षधर बैतडीका महासमिति सदस्य उत्तरबहादुर एयरले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त हस्ताक्षर आज साँझसम्ममा सभापति शेरबहादुर देवाललाई बुझाउने वा भोलि महासमितिको बन्द सत्रमा पेश गरिने कार्यक्रम छ। सिंहदरबार पश्चिम गेट अघिको एलम्बर पार्टी प्यालेसमा जारी बैठकमा ती सदस्य त्यसैले नेपाललाई हिन्दू राष्ट्र निर्माणको विकल्प नभएको र त्यो काङ्ग्रेसबाटै सम्भव भएको भन्दै नेतृत्वलाई दबाब दिएका छन्। महासमिति बैठकमा एजेन्डा उठान गर्न 400 संख्या आवश्यक पर्छ। यसअघि काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका लागि जनमत सङ्ग्रह गर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो।
अब खेल खबर। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियर्स टिभीएस एभरेस्ट प्रिमियम लिग इपिएलको टी20 क्रिकेटको क्वालिफायरमा पुगेको छ। आज भएको लिग चरणको अन्तिम खेलमा शरद विश्वाकरको भैरवा ग्यालिडियर्सलाई 6 विकेटले हराएर ललितपुर क्वालिफायरमा पुगेको हो। टियु क्रिकेट मैदानमा भैरहवाले दिएको 93 रनको लक्ष्य ललितपुरले 14 ओभर 2 बलमा 34 बल बाँकी रहँदै मात्र 4 विकेट गुमाएर पुरा गरेको हो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले 19 ओभरमा अल आउट हुँदै 92 रन बनाएको थियो। जितसँगै ललितपुरले 5 खेलबाट 8 अङ्क जोड्न सफल भएको छ। त्यसै गरी ललितपुर शीर्ष स्थानमा पुग्दै क्वालिफायरमा पुगेको हो। 5 खेलबाट 6 अङ्क जोडेको भैरहवाको पनि क्वालिफायर पुग्ने सम्भावना रहेको छ। भैरहवा दोस्रो स्थानमा छ। ललितपुरले खेल्ने क्वालिफायरको अर्को टोलीको भने तय हुन बाँकी रहेको छ। अब भोलि हुने विराटनगर र काठमाडौँ किङ्स इलेभेन बिचको खेलपछि क्वालिफायरमा पुग्ने दोस्रो टोलीको तय हुनेछ। त्यही खेलले प्लेअफमा पुग्ने अर्को टोलीको पनि तय हुनेछ। क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नुपर्नेछ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
मनमानी तौरले कर्मचारी भर्ना गरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा आन्दोलन।
कञ्चनपुरमा विद्युत कर्मचारीको ज्यान जाँदा आन्दोलन, विद्युत सेवा समेत अवरुद्ध।
बझाङमा असोज मसान्तसम्ममा 17,000 जनाले स्वास्थ्य बिमा गरे।
डोटीमा दर्ता भएका 100 गैर सरकारी संस्थाको दर्ता खारेज।
पत्रकारलाई सही समाचार लेख्न सभामुखको आग्रह।
हिन्दू राष्ट्रको हैसियत फर्काउन 500 भन्दा बढीको हस्ताक्षर।
र भैरवालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा।
हस् तैले यो समाचार लेखि सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए सुनाउनसे 5254 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई धेरै धेरै धन्यवाद।